आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ म अर्जु विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति प्रकृति र मानवबीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सशक्तिकरणको यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर् ताजगी गर्ने रहेका छन् विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ संस्कृति प्रकृति र मानवबीचको साइनो अटौट हुन्छ यसलाई खलबल्याउन खोजियो भने अस्तित्व महत्व र पहिचान सबै गुम्ने खतरा हुन्छ मानिस प्रकृतिमा बस्छन् त्यसको उपभोग गर्छन् रमाउँछन् त्यसैलाई जोगाउने हक पनि उनीहरूकै हो तर बढ्दो मानव मैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो परिरहेको छ विश्वमा बढ्दो औद्योगिक क्रान्तिले मानव जीवन संकटमा पार्ने खतरा उत्तिकै छ अर्को रीतिरिवाज चालचलन रहनसहन खाद्य संस्कार भाषा संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि छ पुरानो खाइखेली आएको स्थानमा संकट उत्पन्न हुने त होइन यस्ता प्रश्नहरू पनि उब्जिरहेका छन् हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनुपर्ने जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता पनि हो यसैको सशक्तिकरणका लागि नेपाल आदिवासी जनजाति महासङ्घले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो यसमा आइसिआईको आर्थिक सहयोग र नेफिन ओआईईको सहकार्य रहेको छ आजको कार्यक्रम हामीले नेपाल आदिवासी जनजाति महासङ्घले वैशाख 22-24 गतेसम्म पोखरामा आयोजना गरेको जलवायु परिवर्तन साझेदारी कार्यक्रम अधिकारमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन जैविक विविधता संरक्षण सम्बन्धी गोष्ठीलाई लिएर तयार पारेका छौं आजको कार्यक्रममा हामी नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा लामा हेल्मज्यूसँग गरिएको कुराकानी प्रस्तुत गर्छौं साथै तालिममा सहभागी भएका विभिन्न जिल्लाका प्रतिनिधिहरूको आवाज र अनुभव जस्ताको तस्तै सुनाउँछौ । कार्यक्रमलाई अगाडि बढाऊ तालिममा सहभागी भएकाहरूको यो आवाज र अनुभवबाट।
नमस्कार दिदी बहिनी।
नमस्ते सर, मेरो नाम रूपा गुरुङ, छमुङदेखि। तालिम एकदम भव्य राम्रो लाग्यो।
दिदी नमस्ते।
नमस्ते सर।
हजुरको नाम?
मेरो नाम डिलमया गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नम्बर 11 छुमनुङ, नेपाल आदिवासी जनजाति महासङ्घको चाहिँ नि परिचालिका। तालिम चाहिँ राम्रो लाग्यो, किनभने अब तालिम चाहिँ नि हाम्रो नेपाल आदिवासी जनजातिहरूले सबै भूमिसँग हाम्रो सामान्य छ, यो प्रकृतिसँग हाम्रो सामान्य छ। भूमि पूजा गर्ने, अब ढुङ्गालाई पूजा गर्ने संस्कार संस्कृतिमा आधारित पनि छ है। यो चाहिँ नि लोभ हुनु हुँदैन भन्ने, हामी यो तालिममा सायद यहाँ आबद्ध नभएको भएले मैले यो कुराहरू बुझ्ने पनि थिएन होला। तालिममा सिकेको कुराहरू चाहिँ मैले गाउँमा गएर एउटा आमासम्मको मिटिङमा चाहिँ नि उहाँहरूलाई भन्नेछु, राम्रो कार्यक्रम ल्याउनु हुन्छ होला भन्ने अपेक्षा राखेको छु।
म पूर्ण गुरुङ, गलेगाउँ लमजुङबाट। तालिम चाहिँ यो आदिवासी जनजातिहरूको लागि एकदमै राम्रो तालिम रहेछ, जुन चाहिँ हाम्रो अब पहिला पुर्खादेखि चलिआएको संस्कार संस्कृतिहरूलाई चाहिँ अहिले चाहिँ लोप हुने अवस्था छ। त्यो लोप हुने अवस्थालाई चाहिँ आफ्नो हक अधिकार हितको लागि चाहिँ जगेर्ना गर्नुपर्छ। वातावरण परिवर्तनको मा चाहिँ परेको असरहरूको बारे निफिललाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। एकदमै राम्रो तालिम ल्याएर आउनुभयो, फेरि पनि यस्तै यस्तै तालिमहरू ल्याएर आइदिनु होला, धन्यवाद।
नमस्ते।
नमस्ते, मेरो प्रदीप थकाले, मुस्ताङ ठिनी। यो कार्यक्रम जस राम्रै रह्यो समग्रमा, जस्तो आदिवासी जनजातिको विषयमा प्लस जलवायु परिवर्तनको विषयमा, यो जलवायु परिवर्तनले आदिवासी जनजातिलाई कसरी असर गरेको छ, केमा असर गरेका छ, त्यस्तै अब L169 विषयमा अनि अरू आदिवासी जनजातिहरूको पुर्ख्यौली पेसा संस्कृति विविध पक्षहरूमा जलवायु परिवर्तनले परेको असरहरूको बारेमा जानकारी भयो।
नमस्ते।
हजुर नमस्ते, म सञ्जक थकाली ठिनीबाट। तालिम एकदम राम्रो रह्यो। जनजातिको हक अधिकारको लागि हामीले के गर्नुपर्छ, के पहल गर्नुपर्छ, जलवायु परिवर्तनले के कस्तो असर गरेको छ जनजातिको भूमिमा त्यो पनि बुझियो, र त्यसलाई कसरी निर्कोल गर्ने, प्रदूषणको कारणले हामीलाई असर गरेको छ त्यसको विषयमा हामीले आफ्नो अधिकारहरू कसरी माग्ने, जनजीवनलाई सुधार गर्नको लागि भन्ने खालको विषयमा सिक्यो।
नमस्ते दिदी।
नमस्कार सर, म हेमन्त गुरुङ, कोलासुतर गाउँपालिका वार्ड नम्बर 4 बुजुङ, लमजुङ जिल्लाबाट।
यसपालिको तालिम सरस्वती कस्तो भयो?
एकदम उपलब्धिमूलक जस्तो लाग्यो मलाई, किनभने हाम्रो गाउँ ठाउँमा चाहिँ यो सानो परियोजनाले सांस्कृतिक सम्पदा जीर्णोद्धार अथवा उद्यमहरूको कुराहरू पनि ल्याइराख्नु भएको अवस्था छ। हाम्रो गाउँ ठाउँमा चाहिँ हामीले कस्तो कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ, हामीले गरेको कार्यक्रमहरू उद्देश्य अनुसार छ कि छैन भन्ने कुराहरू चाहिँ बुझ्ने अवसर मिल्यो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति नियमहरूको बारेमा पनि हामीले जान्ने अवसर पायो, र हाम्रो आदिवासी जनजातिहरूको हक अधिकारमा कसैले आक्षेप अथवा लाञ्छना लगायो भने हामी कसरी अगाडि बढ्न सकिन्छ, आदिवासी जनजातिहरूको हक अधिकार प्राप्त गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ बुझ्ने अवसर मिल्यो। तराई हिमाल पहाडको संस्कार संस्कृतिहरू फरक फरक तरिकाले मनाइराखे तापनि आखिर लक्ष्य चाहिँ एउटै हो, हामीले परम्परादेखि गरिआएको चलचलन चाहिँ यही रहेछ भन्ने कुराहरू चाहिँ बुझ्ने अवसर मिल्यो। र हाम्रो यो संस्कार संस्कृति जगेर्ना गर्नको लागि हाम्रो पुरानो सिपहरूलाई चाहिँ पुस्तान्तरण गर्नको लागि धेरै चुनौतीहरू छ। यो चुनौतीहरूलाई चाहिँ हामीले समाधान गर्ने माध्यमहरू खोज्दै अगाडि बढ्नुपर्छ भन्ने कुराहरू चाहिँ बुझ्ने अवसर मिल्यो। उद्यम छनौट गरिराख्दाखेरि यो उद्यम सँगसँगै हामीसँग धेरै चुनौतीहरू छन्, त्यो चुनौतीहरूलाई कसरी समाधान अथवा पार गर्न सकिन्छ हामी प्रयास गरेर उद्यमलाई चाहिँ सञ्चालन गर्ने आठोट लिएका छौँ, कतिसम्म सफल हुन सकिन्छ अगाडि बढ्ने कोसिस गर्नेछौँ सर।
धन्यवाद।
धन्यवाद सर।
नमस्कार, हाम्रो यो जनजातिको कार्यक्रम भइराख्दाखेरि हामी जनजातिहरू पनि कति ठाउँमा पछाडि परेको रहेछ भन्ने कुरालाई मलाई सम्झिएर मैले छोटो कविता भनौँ कि भनौँ लेखेको छु, स्वीकार दिनु होला। कविताको शीर्षक छ, हामी आदिवासीलाई चिनौ, एउटै गीत गाउनुपर्छ सबैले एउटै आवाजमा, एउटै गीत गाउनुपर्छ सबैले एउटै आवाजमा, एउटै सन्देश पुर्याउनु पर्छ सारा विश्वको कुना कक्षमा। नेपाललाई चिनाउँछ सगरमाथाले, हामी जनजातिलाई चिनाउँछ वेशभूषाले। लेखैमा कति राम्रो गुराँस फुलेको, लेखैमा कति राम्रो गुराँस फुलेको, पर्यटकको मनै लोभ्याउने बेसी बेसीमा दाना र बाली झुलेको, किसानको मनै उमङ्ग गराउने। नेपाललाई चिनाउँछ सगरमाथाले, हामी जनजातिलाई चिनाउँछ वेशभूषाले।
विदेशी दासी बनेर होइन आबा, विदेशी दासी बनेर होइन आबा, आफ्नो संस्कृतिमा रमाउने गर, आफ्नो संस्कृतिमा रमाउने गर, कसैको आशामा बस्ने होइन आबा, कसैको आशामा बस्ने होइन आबा, आफ्नै कर्तव्य सम्झी भाषा जगे नगर, आफ्नै कर्तव्य सम्झी भाषा जगे नगर, नेपाललाई चिनाउँछ सगरमाथाले, हामी जनजातिलाई चिनाउँछ वेशभूषाले, नेपाललाई चिनाउँछ सगरमाथाले, हामी जनजातिलाई चिनाउँछ वेशभूषाले। धन्यवाद।
सहभागीहरूको आवाजपछि अब कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा हेल्मज्यूसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ, सुनौ।
नमस्ते।
नमस्ते हजुर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
नयाँ टिमको नेतृत्व गर्नुभएको छ, यहाँलाई स्वागत पनि छ, बधाई पनि छ।
धेरै धेरै धन्यवाद हजुर।
नेफिलले यो जलवायु परिवर्तन सम्बन्धी विभिन्न कार्यक्रमहरू गरिरहेको छ र हामीले यसको वकालत गरिरहेका छौँ, रेडियोबाट पनि कार्यक्रमहरू प्रसारण गरेर। के छ नेपाल आदिवासी जनजाति महासंघको नेतृत्व सम्हाल्नु भयो, अहिलेको सन्दर्भमा महासंघ केमा केन्द्रित हुन चाहन्छ?
सबभन्दा पहिला त अन्नपूर्ण एफएमलाई धेरै धेरै धन्यवाद। हामी 11 राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ टिम आएको छौँ र नयाँ टिमले नेपालको आदिवासी जनजातिहरूको जुन हिजो हामीले प्राप्त गरेको उपलब्धिहरू संविधान सभाबाट, संविधानमै आदिवासी जनजातिहरूको धेरै अधिकारहरू त्यहाँ समाविष्ट भएको अवस्था छ, संघीयताको कार्यान्वयनको अवस्थामा पनि भएको हुनाले हामीले प्राप्त गरेको र संविधानमा लिपिबद्ध भएको संविधान कार्यान्वयनमा इमानदारी त हुनको लागि चाहिँ हामीले सरकारलाई, तिनै तहको सरकारहरूलाई दबाब सिर्जना गर्ने अधिकारहरू, जस्तै नेपालको आदिवासी जनजातिहरूको अधिकारहरू जुन उपलब्धिहरू छन् हामीले प्राप्त गरेको छन्, ती उपलब्धिहरूलाई चाहिँ हामीले संस्थागत गर्ने, अक्षरशः कार्यान्वयन गराउने कुरामा नेपाल आदिवासी जनजाति महासंघको आफ्नो ध्यान केन्द्रित छ। र त्यति मात्र नभएकन आदिवासी जनजाति महासंघको आफ्नो विधान, पहिलादेखिको कार्यक्रम अनुसार हाम्रो तपाईँको आदिवासी जनजातिहरूको आफ्नै विशेष प्रकारको हाम्रो सांस्कृतिक विविधता छ, भाषिक विविधता छ, भौगोलिक विविधता भएको हाम्रो प्रदेशमा र देशैभरि छरिएर रहेको आदिवासी जनजातिहरूको आफ्नो अधिकारहरू स्थापित गर्नको लागि र त्यो हिजोको तपाईँको हाम्रो प्रथाजनिक कानुनहरूदेखि लिएर ती सबै चिजहरूलाई संरक्षण गर्नको लागि पनि अहिले महासंघको ध्यान त्यतैतिर केन्द्रित छ भन्ने म यहाँलाई।
अब बनिरहने सरकारहरू जहिले पनि स्केप गरिरहेको जस्तो दत्तचित्त भएर ठ्याक्कै यही हो है, हामीले पनि यो गर्यौँ तपाईँ पनि यो गर्नुहोस् भनेको त्यो निर्णय अहिलेसम्म पनि आइ नसकेको अवस्था छ र गएको भदौ र 23 परिवर्तन पछि नयाँ सरकार पनि चुनाव भइसकेपछि आइसकेको छ। अब यो सरकारले चाहिँ केमा ध्यान दियोस्?
तपाईँले ठिक कुरा उठाउनु भयो, अहिलेको यो विशेष परिस्थितिमा विशेष प्रकारको एउटा नयाँ सांसद छ, नयाँ सरकार छ, हिजोको सरकारले खेलेको त्यो आदिवासी जनजातिहरूको अधिकार स्थापना गर्नको लागि, संविधानमा लिपिबद्ध गर्नको लागि उहाँहरूले खेल्नु भएको भूमिका प्रति नेपाल आदिवासी जनजाति महासंघले त्यतिखेर खेलेको भूमिका प्रति हामी स्वागत पनि गर्न चाहन्छौँ र अहिलेको नयाँ सरकारहरूलाई हाम्रो आदिवासी जनजातिहरूको अधिकारको कुराहरू, संविधानमा भएको लिपिबद्ध भएको बुँदाहरूको बारेमा अहिलेको नयाँ सांसद र नयाँ सरकारलाई अलिकति हामी उहाँहरूलाई बुझाउनु पर्ने दायित्वहरू पनि हाम्रोमा आइपरेको छ, किनभने अहिले एउटा नयाँ नयाँ नेतृत्वहरू आएको छ सबै पार्टीहरूमा, त्यस्तै गरेर संसदमा पनि नयाँ नयाँ युवाहरूले बढी प्रतिनिधि गरेको हुनाले हिजोको परम्परागत ज्ञान सिपको हाम्रो अधिकारको कुराहरू उहाँहरूलाई थप जानकारी दिनको लागि हामी उहाँहरूसँग चरणबद्ध रूपमा हामी बस्ने कार्यक्रमहरू पनि राखेको छौँ, आशावादी चाहिँ छौँ। अघि तपाईँले जोड्नु भएको थियो अब आदिवासी जनजातिहरूको मुद्दाहरूमा हिजोको सरकारहरूले पनि तपाईँको फुल्ली तपाईँको अलिकति कन्जुसाईहरू उहाँहरूले पनि गर्नुभएको थियो र अहिले सरकारहरू सबै सरकारहरू त्यस्तै भएको छन्, तैपनि हाम्रो आदिवासी जनजाति महासंघले हाम्रो सबै जातीय संस्थाहरूको लिएर आदिवासी जनजातिहरूको जुन अधिकारहरू सुनिश्चित गर्नको लागि यो सरकारबाट केही आशावादी चाहिँ छौँ, तर फेरि हामी ढुक्कै हुने स्थिति चाहिँ छैन। हामी त्यसो भएको हुनाले उहाँहरूले हामी विभिन्न माध्यमबाट दबाबहरू चाहिँ हामी सिर्जना गरिरहन्छौँ,
चाहे त्यो 75 जिल्ला हुँदाखेरिको अवस्था होस् वा 77 भइसकेपछिको अवस्था होस्, हामीले बहुरङ्गी समाजको जुन परिकल्पना गरिरहेका थियौँ र योपालि संसदमा जाँदाखेरि वा शपथ खाँदाखेरि त्यो बहुरङ्ग आफ्नो पोसाक आफ्नो भाषा भावभङ्गी सहित हामीले त्यो देख्यौँ, त्यो अब व्यवहारिक रूपमा कार्यान्वयन होस् भन्ने चाहना पनि हो, होइन?
एकदम अहिलेको सरकार र संसदसँग केही आशावादी चाहिँ छौँ हामी, अहिले नै उहाँहरूलाई तपाईँको शङ्का गरिहाल्नु पर्ने अवस्था छैन। तैपनि फेरि हामीले आफ्नो दबावहरू चाहिँ सिर्जना गर्नुपर्ने देखिन्छ, किनभने अब संसदमा आफ्नो क्लस्टर अनुसारको तपाईँको आदिवासी जनजातिहरूले सबैले आफ्नो आफ्नो वेशभूषामा आफ्नो आफ्नो भाषामा मातृभाषामा उहाँहरूले शपथ लिने कामहरू पनि गर्नुभएको छ, र त्यस्तै गरेर नयाँ प्रधानमन्त्रीको शपथ ग्रहणको बेला पनि तपाईँको सबै धर्म संस्कृतिहरूलाई रेस्पेक्ट गर्ने गरेर तपाईँको हिन्दूको तपाईँको 108 जना पण्डितहरूलाई, त्यस्तै गरेर बुद्धिस्टको तपाईँको 108 जना लामाहरूलाई, त्यस्तै गरेर यता तपाईँको मैथिलीको झल्को दिने गरेर, त्यस्तै गरेर किराँतीहरूको झल्को दिने गरेर जुन सिलाम साकमाको जुन डिस्प्लेहरू भएको थियो त्यसले गर्दा केही नेपालको सांस्कृतिक विविधता र धर्म संस्कृतिहरूलाई रेस्पेक्ट गर्न खोजेको देखिन्छ। त्यसो भएको हुनाले आशावादी छौँ, तर फेरि पनि नेपाल आदिवासी जनजाति महासङ्घ आफ्नो अधिकार र हाम्रो संस्कृति परम्परागत ज्ञान शिविरको तपाईँको सम्वर्धन प्रवर्धन र त्यसको लागि राज्यलाई हामी हिजोको दिनमा पनि हामीले उहाँहरूलाई दबावहरू विभिन्न माध्यम मार्फत आन्दोलन मार्फत गरिरहेको थियो भने अहिले पनि यो सरकारलाई पनि त्यही किसिमको दबावहरू हामी सिर्जना गरिरहन्छौँ।
लिम्बन क्षेत्र, किराँत क्षेत्र, हेल्मो क्षेत्र, अब मध्य भागमा यो काठमाडौँ सेरोपेर भयो, त्यसै गरी थारवाड क्षेत्र अनि उता पश्चिम र पश्चिमतिरको जम्मै भेगले अप्नो त हामीले पायौँ है भन्ने खालको त्यो आवाज कसरी उहाँहरूले महसुस गर्ने? अब तामसलिङ क्षेत्रमा पनि अब त्यहाँ पनि भाषा छ, दुईटा भाषा नेवारी र तामाङ भाषालाई कामकाजीको रूपमा लिइएको छ, गण्डक क्षेत्रमा गुरुङ र मगरलाई कामकाजीमा त्यो लाने अहिले कारणको चरणमा रहिरहेको छ भने अन्य क्षेत्रको आशा अब कसरी जगाउने?
हामीले आदिवासी जनजाति महासङ्घले आफ्नो कामहरू गर्दै गर्दाखेरि आफ्नो कामहरू र राज्यसँग हामीले डिलहरू गर्दै गर्दाखेरि हामीले सबै अहिलेको 7 प्रदेश 77 जिल्लामा आदिवासी जनजातिहरूको हक अधिकार सुनिश्चित गर्नको लागि हाम्रो क्याम्पेन लबीहरू त्यतैमा हाम्रो ध्यान केन्द्रित हुन्छ। संविधानमा भएको आदिवासी जनजातिहरूको अधिकारहरू जुन लिपिबद्ध भएको छ त्यसलाई इमान्दारीको रूपमा कार्यान्वयन गर्नको लागि हामीले भनेका छौँ। आदिवासी जनजातिहरूको सबैभन्दा ठुलो कुरा पहिचान, त्यसपछि आफ्नो धर्म संस्कृति, आफ्नो भाषा, र यो भाषालाई चाहिँ तपाईँको अहिले हाम्रो बागमती प्रदेशको सरकारले 24 गते 3 वर्ष अगाडि बागमती प्रदेशको तपाईँको तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषाको रूपमा घोषणा गरेर 3रो वार्षिक उत्सव मनाइरहेको, र त्यस्तै गरेर गण्डकी प्रदेशमा पनि तपाईँको मगर र गुरुङ भाषालाई तपाईँको सरकारी कामकाजी भाषाको रूपमा अगाडि बढाइसकेको अवस्था छ। त्यस्तै गरेर कोशी प्रदेशमा राई र लिम्बूहरूको, त्यस्तै गरेर किराँती भाषाहरू, त्यस्तै गरेर यता तपाईँको मधेसमा र लुम्बिनी प्रदेशहरूमा पनि, कर्णाली प्रदेशहरूमा पनि आफ्नो मातृभाषालाई सरकारी कामकाजीको भाषाको रूपमा अगाडि बढाइरहेको छ। त्यो हामीले स्वागत योग्य कामै छ, किनभने हाम्रो माग त पहिचानको आधारमा हाम्रो तपाईँको स्वायत्त प्रदेशहरू घोषणा गर्नुपर्छ भन्ने हाम्रो माग हो। तर हिजो संविधान जारी गर्दै गर्दाखेरि नेपाल आदिवासी जनजाति महासङ्घले ती चिजहरूले गर्दाखेरि संविधान जारी हुनबाट रोक्ने हुन् कि भनेर हामीले सम्झौता गरेको हो, तर पनि हाम्रो ती मागहरूलाई हाम्रो पहिचानको आधारमा जुन हाम्रो स्वायत्त प्रदेशहरू घोषणा हुने भन्ने कुराहरू त्यो त्यतिखेर सम्झौता गरे हो, तर हाम्रो अल्टिमेट डिमान्डहरू त्यो नै रहन्छ। र त्यति मात्र नभएकन अघि तपाईँले सोध्नु भएको यो 77 वटै जिल्ला मा आदिवासी जनजातिहरूको आफ्नो अधिकारहरू र आदिवासी जनजातिहरू जहिले पनि तपाईँको जंगलको छेउछेउमा हिजो आफ्नो जीविकोपार्जनको लागि त्यो जमिनहरू उपयोग गरिरहेको, जल जमिन र जंगल माथिको आफ्नो हिजोको अधिकारहरूलाई सुनिश्चित गर्नको लागि हाम्रो राज्यसँग र नीतिगत रूपमा त्यसलाई व्यवस्था गर्नको लागि हाम्रो लबीहरू छ, र यहाँ भइरहेको कार्यक्रमहरू पनि त्यहीसँग सम्बन्धित कार्यक्रम हो। र हिजोदेखि हामीले नेपालका कुना कब्जामा छरिएर रहेको आदिवासी जनजातिहरू सबै सहरतिर छैनन्, सबै आफ्नो आफ्नो थत्थलोमा आफ्नो हिजोको आफ्नो तपाईँको पुस्तकदेखि बसिरहेको थत्थलोमै उहाँहरूको स्थायी बसोबास हुने भएको हुनाले पनि त्यहाँ बस्ने आदिवासी जनजातिहरूले हिजो उहाँहरूले उपभोग गरिरहनु भएको अधिकारहरू र त्यस्तै गरेर ज्ञान शिवहरू छ, ती ज्ञान शिवहरूलाई अलिकति त्यो हराउनु लागेको हुनाले ती ज्ञान शिवहरूलाई फेरि पनि हामीले त्यसलाई पुनर्जागरण गरेर आफ्नो दोस्रो तेस्रो पुस्ताहरूलाई त्यो ज्ञान शिवहरू हस्तान्तरण गर्नको लागि पनि यी कार्यक्रमहरू मार्फत हामीले आदिवासी जनजातिहरूलाई आफ्नो अधिकारको लागि र राज्यको तर्फबाट र हाम्रो अधिकारकोहरू र कार्यान्वयनको कुराहरूमा केही भइरहेछ भन्ने कुरा जानकारी दिने उद्देश्य पनि यो हाम्रो कार्यक्रमहरू भएको हुनाले म जुन हिसाबले सहभागीहरू उपस्थित भएर उहाँहरूले छलफलमा भाग लिनु भएको छ, आफ्नो अधिकारहरू बुझ्ने कुराहरू, अधिकारहरू यहाँको नेपालको संविधानमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा हाम्रो अधिकारहरूको बारेमा के भइरहेछ भन्ने कुराहरू पनि बुझ्नको लागि, र जलवायु परिवर्तन अहिले विश्वकै समस्याको रूपमा भइरहेको छ, र विश्वको समस्याले गर्दाखेरि तपाईँको इन्डस्ट्रियलाइजेसनको कारणले गर्दाखेरि नेपालको आदिवासी आदिवासीहरू जसको चाहिँ तपाईँको यो कार्बन इमिसनमा एकदमै न्यून उपस्थिति छ, त्यसलाई पनि ती चिजहरू किन भइरहेछ, के कारणले भइरहेछ भन्ने कुराहरू बुझ्ने अधिकार त नेपालको आदिवासी जनजातिहरूको हो। त्यसो भएको हुनाले हामीले स्थानीय रूपमै तपाईँको आदिवासी जनजातिहरू जो जो विगत ठाउँमा बसिरहनु भएको छ उहाँहरूलाई पनि यो बुझाउने र बुझ्ने र उहाँहरूमा भएको ज्ञान शिवहरू ट्रान्सफर गर्नको लागि पनि यो कार्यक्रमहरू भएको हुनाले यी कार्यक्रमहरू हामीले देशैभरि अस्ति म एक हप्ता अगाडि मात्र म तपाईँको उहाँ खिचिदेम्बा गाउँपालिको ओखलडुङ्गा र सोलुको त्यहाँ पुगेर हाम्रो आदिवासी जनजातिहरूको अहिलेको अब तपाईँको अघि मैले अटोनोमसको कुरा गरेँ, स्वायत्त प्रदेशको कुरा गरेँ, हाम्रो संविधानले ग्यारेन्टी गरेको धारा 56 र 5 तपाईँको संरक्षित क्षेत्र विशेष क्षेत्र र यी सबै क्षेत्रहरूको यो अधिकारहरू कुराहरूलाई जानकारी गराउने सुसूचित गराउने काम पनि महासङ्घले गरिरहेको छ।
अब हाम्रो बाबुबाजे पुर्खाहरूले जुन चरण चरणमा काम गर्दै आएका थिए अहिले यो बफर जोनको नाममा होस् वा संरक्षण क्षेत्रको नाममा केही त्यस्तो क्रियाकलापहरू हुन थालेका त्यो पनि छ, त्यसले गर्दाखेरि हामीलाई असर गर्दैन त्यो सैलुङ्गेमा चौरी चराइरहनेहरूलाई असर गर्छ कि गर्दैन, ट्याम्के डाँडातिरकाहरूलाई असर गर्छ कि गर्दैन, उनीहरूले कसरी आफ्नो चरण चरणको उपभोग गर्ने उनीहरूलाई थाहा छैन, वर्षौंदेखि त्यही खेल्दै आएका छन्। पहिला त हामीले अग्रजको कुरा सुन्ने हो भने सैलुङमा जाँदाखेरि पहिला त्यहाँ आफ्नो मातृभूमिलाई ढोकेर अनि बल्ल चौरी चराउन जाने ठाउँ हो नि त, अब त्यस्तै अन्य अन्य क्षेत्रमा विकासका नाममा केही संरचनाहरू थपिने खालका त्यो कुराकानीहरू आइरहँदाखेरि अब हामीले कुन बाटो लयलाई अप्नाउने?
अब यो अघि तपाईँले हाम्रो जीविकोपार्जनसँग विशेष गरेर हिमाली क्षेत्रको जीविकोपार्जनसँग जोडिएको कुराहरू पछिल्लो चरणमा पर्यटनको कुराहरू आए, तर त्योभन्दा अगाडि त हाम्रो तपाईँको चौरी चरणदेखि लिएर चौरीमा तपाईँको निर्वाह भएर तपाईँको आफ्नो जीविकोपार्जनहरू गरिरहेको र त्यति मात्र नभएको वन क्षेत्रको छेउमा हिजो हाम्रो अधिकारहरू रहेर हाम्रो तपाईँको हामीले त्यसलाई उपभोग गरिरहेको आदिवासी जनजातिहरूले पछिल्लो दिनमा तपाईँले भन्नुभए अनुसारै संरक्षण क्षेत्रको नाममा राष्ट्रिय निकुञ्जको नाममा हामीले फेरि यो वन जङ्गलहरू संरक्षण गर्नुहुन्न भनेका छैनन्, होइन, हामी आदिवासी जनजातिहरू कहिले पनि यो देशको समस्या होइन, हामी समाधान हो। त्यही भएको हुनाले आदिवासी जनजातिहरूले हिजोको दिनमा ती वन जङ्गलहरूमा जो नजिक बस्छ नि उसलाई त्यो ठाउँको माया बढी हुन्छ, त्यहाँको जल त्यहाँको जङ्गल, त्यो भएको हुनाले आदिवासी जनजातिहरूले नै हिजो त्यो संरक्षण गरे हो र पछिल्लो चरणमा तपाईँको संरक्षण र निकुञ्जको नाममा आदिवासी जनजातिहरूले तपाईँको चरी चरणको कुराहरूमा धेरै कुराहरू वनबाट वनमा आश्रित आदिवासी जनजातिहरूले त्यो जुन उपभोग गर्ने कुरामा अलिकति समस्याहरू अप्नाएको छ, ती समस्याहरूलाई पनि राज्यसँग वार्ताद्वारा र हाम्रो अधिकारहरूलाई हिजो केही ऐन कानुनहरू आदिवासी जनजातिको खिलाफमा बनेको ऐनहरूलाई फेरि अहिलेको सरकारलाई हामी संशोधन गर्न लाएर हुन्छ कि ती चिजहरूले उहाँहरूको अधिकार स्थापन गर्नको लागि हामी लागि पर्छौँ। र अघि तपाईँले जोड्नु भएको यो जुन डाँडा काँडाहरू हिजो त हामी त्यहाँ जाँदाखेरि केही कार्यक्रमहरू सुरुवात गर्दाखेरि ती ओखलढुङ्गाको त माथिको तपाईँको यो खिचिदम्बाको देम्बाहरू त्यस्तै गरेर डाँडा काँडा सैलुङहरूदेखि लिएर हाम्रो हेल्मु क्षेत्रको आमायाङ्रेहरूलाई पहिला त्यहाँ पूजा गरेर मात्र हामी कुनै पनि नयाँ कामहरू कार्यक्रमहरू सुरुवात गर्ने हाम्रो परम्परा छ। विकासको नाममा अहिले हाम्रो संस्कृतिहरूमाथि केही रूपमा आक्रमणहरू भइरहेको छ, ती चिजहरूलाई रोक्नको लागि र हामीले राज्यले कहिले कहिले आदिवासी जनजातिहरूसँग उहाँहरूको तपाईँको एफपिक नगरिकन तपाईँको स्वतन्त्र पूर्व सुसूचित तपाईँको मन्जुरीनामा नलिइकन गरेको कार्यक्रमहरू धेरै कार्यक्रमहरू उहाँहरूको असफल हुन पुगेका छ। त्यसो भएको हुनाले आदिवासी जनजातिहरूको थत्थलोमा कुनै पनि विकास निर्माणको कामहरू गर्दाखेरि पहिला त्यहाँको आदिवासी जनजातिहरूको परामर्श राय त्यहाँको मन्जुरी लिएर मात्र कामहरू गरेको खण्डमा त्यो विकासले पनि सार्थकता पाउने, त्यहाँको आदिवासी जनजातिहरूको थत्थलो संस्कृतिहरू पनि कायम राख्ने त्यसलाई पनि संरक्षण हुने भन्नु, नत्र भने के हुन्छ भने केही वर्ष अगाडि तपाईँको उहाँ मेरा पिकमा तपाईँको मेरा संरक्षण के अरे निकुञ्ज घोषणा गर्ने भनेर राज्यले अगाडि बढाइसकेको चिज त्यसलाई तपाईँको आदिवासी जनजातिहरू हामीले मन्जुरी बिना गरेको काम भएको हुनाले हामीले हाम्रो दबावमा अहिले त्यो होल्ड भएको अवस्था छ। त्यस्तै गरेर उता तपाईँको मुकुमलुङको केबल कारको कुराहरू पनि त्यहीसँग जोडेर आउँछ, त्यहाँको आदिवासी जनजातिहरू त्यहाँको संस्कृति किनभने हाम्रो तपाईँको पहिचान र आफ्नो संस्कृति भन्ने चिज यति प्यारो हुन्छ कि तपाईँ हेर्नुहोस् त्यो चिजहरू घुम्नु लागेको खण्डमा आदिवासी जनजातिहरू चुप लागेर बस्दैन हुन्छ। त्यसो भएको हुनाले त्यसले गर्दा कहिले कहिले राज्य र आदिवासी जनजाति बिचमा एउटा तिक्तता एउटा कन्फ्लिक्टको सिर्जना पनि गरिरहेको छ केही केही ठाउँमा। त्यसो भएको हुनाले हाम्रो अनुरोध के हो भने जुनसुकै कार्यक्रमहरू विकास निर्माणको कार्यक्रमहरू गर्दै पनि हामी फेरि विकास विरोधी होइन, तर विकास सँगसँगै हाम्रो संस्कृतिको संरक्षण त हुनु पऱ्यो नि, हाम्रो परम्परागत हाम्रो तपाईँको हिजोको तपाईँको एन्सेस्ट्रल ल्यान्डहरूलाई त जोगाउनु पऱ्यो नि। त्यसो भएको हुनाले ती चिजहरू किनभने नेपाल भनेको फेरि यो एकदमै विकास निर्माणले मात्र फर्को मार्ने ठाउँ होइन, यो हिजोदेखि देव
देवी देवताहरूको बास बसेको ठाउँ, त्यस्तो भएको हुनाले ती चिजहरूलाई रेस्पेक्ट गरेर बढीभन्दा बढी त्यस्तो सम्पदाहरूलाई हामीले संरक्षण गरेर त्यो सांस्कृतिक धरोहरलाई हामीले संरक्षण गरेर यो देश त तपाईँको सांस्कृतिक विविधता भएको देश पनि हुने, हिमालय हिमाल भएको तपाईँको सांस्कृतिक तपाईँको भाषिक विविधता जातीय विविधता भएको होइन यो सबै चिज विविधता भएको देश भएको हुनाले हामीले विकास निर्माणको कार्यक्रमलाई पनि त्यही अनुसार सोच्नुपर्ने हुन्छ कि न कि तपाईँको ठुल्ठुलो बिल्डिङ ठटाउँदैमा विकास मान्न सकिँदैन, किनभने हामी त इतिहास संस्कृति जस्तै काठमाडौँको उपत्यकाको कुरा गर्नुहुन्छ त्यहाँ हेर्नुहोस् तपाईँको सम्पदाय सम्पदाहरू छन् तपाईँ विभिन्न मठ मन्दिरहरू विश्व सम्पदाहरू त्यहीँ छन्। त्यसै गरेर भ्याल्लीभन्दा बाहिरको जिल्लाहरूमा जाँदाखेरि जस्तै यहीँको तपाईँको डाँडा काँडामा पनि हाम्रो तपाईँको देवी देवताहरूको वासस्थान भएको हुनाले ती चिजहरूलाई त त्यहाँको आदिवासी जनजातिहरूको मन्जुरी बिना गर्न खोजेको खण्डमा त्यसले कुनै पनि योजनाहरू सफल हुँदैन। त्यसले गर्दा आदिवासी जनजाति र राज्य बिचको जुन तिक्तताहरू बढाउने कन्फ्लिक्ट बढाउने कुराहरू देखिने भएको हुनाले मैले तपाईँको तिनै तहको सरकार सबैलाई यी कुराहरूमा एकदमै विशेष रूपमा यो यस्तो खालको सेन्सिटिभ कुराहरूलाई को ठाउँमा सेन्सिटिभ काम गर्दाखेरि अलिकति त्यहाँको सोच विचार गरेर गरे खण्डमा नेपालको आदिवासी जनजातिहरू यो राज्यको लागि र यो जलवायु परिवर्तनको लागि यो सबै चिजको लागि तपाईँको हामी समस्या होइन, हामी समाधान हो, सोलुसन हो भनेर म भन्न चाहन्छु।
अध्यक्षज्यू, यो संरक्षणको नाममा बन्दुक देखाएर संरक्षण गर्नुभन्दा संरक्षण तिमीहरूले नै गर, यो परिभाषालाई नै फरक पार्न सके कस्तो हुन्थ्यो होला है?
एकदम तपाईँले एकदम ठिक कुरा जोड्नु भयो, किनभने अहिलेको जमाना भनेको डर त्रास देखाएर हुने जमाना होइन तपाईँको। अहिले हामी 21 शताब्दीमा छौँ, डिजिटलको जमाना छ, अब बन्दुक देखाएर तपाईँको मान्छेलाई डर त्रास देखाएर तपाईँलाई म एउटा उदाहरण दिन चाहन्छु कि तपाईँको हेर्नुहोस्, कुनै तपाईँको हाम्रो प्रहरी प्रशासनहरूले तपाईँको लट्ठी बोकेर गइरहेको हुन्छ, त्यो लट्ठी बोकेको प्रहरी प्रशासन देख्दाखेरि तपाईँको हेर्नुहोस् त्यो सडकमा हिँड्ने तपाईँको कुनै जनावरले पनि उसलाई भुक्नु जान्छ, किन भन्दाखेरि त्यो लट्ठी पक्कै मलाई हान्नलाई बोकेको हुनुपर्छ भन्ने कुरा हिसाबले। त्यसै गरेर तपाईँको पार्कहरू संरक्षण क्षेत्रमा तपाईँको काँडे काँडे तार लगाएर बन्दुक देखाएर अबको जमाना त्यो होइन, नेपाल त एउटा शान्ति क्षेत्र पनि हुने। संयुक्त राष्ट्रसङ्घको तपाईँको भवनमा तपाईँ म पहिला आदिवासीको तपाईँको कन्फरेन्समा भाग लिन जाँदाखेरि युएनको हेडक्वार्टरमा तपाईँ कस्तो छ भने अहिले बन्दुक लाई बटाएर राख्दैछ, अब यसको काम छैन, अब शान्ति स्थापना गर्नुपर्छ संसारभरि भनेर। त्यस्तो भएको हुनाले बरु त्यहाँको आदिवासी जनजातिहरूलाई नै त्यो संरक्षणको जिम्मेवारी दिएर गर्यो भने हिजो पनि नीति नियम बनाउने हो, तर संरक्षणको जिम्मा उहाँलाई दिइसकेपछि उहाँहरूले त एउटा अपनत्व महसुस गर्छ नि, ओ यो हाम्रो ठाउँ हो, हाम्रो भूमि हो, यसको संरक्षण त हामीले गर्नुपर्छ भनेर जब अपनत्व महसुस गरेपछि संरक्षण स्वतः हुन्छ।
जलवायु परिवर्तनले हिमाली क्षेत्र नेपाल जस्ता देशहरू धेरै प्रभावित भएका छन्, नेपाल पनि धेरै प्रभावित भएको छ। नेपाल त अझ नेपालको पानीको स्रोत भनेको यो पूर्वदेखि पश्चिमसम्म भएको हाम्रो हिमालमा आधारित हाम्रो जल सम्पदा यहाँको हो। अब हामीले केबिन काम एकदमै न्यून होला हाम्रो सहभागिता त्यो कार्बन उत्सर्जनको लागि, तर विकसित राष्ट्रहरूले औद्योगिक राष्ट्रहरूले त्यसको तिरभरो त गर्नु पर्यो नि।
पहिला त जलवायु परिवर्तन के कारणले भइरहेछ, यो के चिज चाहिँ जलवायु परिवर्तन हो भन्ने कुरा त यहाँको आदिवासी जनजाति यहाँको स्थानीय समुदाय सबैले बुझ्नु पर्यो नि। त्यो कुराहरू बुझिसकेपछि अब अहिले तपाईँको हेर्नुहोस् धेरैले बुझिसकेपछि हाम्रो अधिकारको कुराहरू हामीले बुझिसकेपछि चाहिँ अब हामी राज्यलाई ढकढकाउने हो। नेपालको कन्ट्रिब्युसन जिरो छ होइन, हाम्रो औद्योगिकरण छैन, त्यसो भएको हुनाले कार्बन इमिसनमा हाम्रो कन्ट्रिब्युसन चाहिँ एकदमै जिरो छ। तैपनि त्यसको असर चाहिँ नेपालले भोगिरहेछ, जस्तै तपाईँको हेर्नुहोस् केही वर्ष अगाडि यो मनाङको पिसाङबाट गएको तपाईँको बाढी पहिरो, सिन्धुपाल्चोकको तपाईँको हेलम्बुमाथि भेमाथाङबाट गएको मेलम्चीको पहिरो, केही वर्ष एक वर्ष अगाडि उहाँ तपाईँको नाम्चीको थामेमा गएको पहिरो, यो चिज त तपाईँको देउतारी सार भएको होइन नि, यो त सबै जलवायु परिवर्तनको कारणले गर्दाखेरि। त्यसो भएको हुनाले जस्तै यहीँ मनाङ मुस्ताङमा हेर्नुहोस् तपाईँको दुईवटा लो गाउँहरू खानेपानीको मुहान सुकेपछि गाउँ तपाईँको विस्थापित हुनुपर्ने अवस्था, यस्तो समस्याहरू अब आउनु सक्छ। त्यसो भएको हुनाले अब ती समस्याहरूलाई हिजो हाम्रो कन्ट्रिब्युसन जिरो छ, तैपनि अब त्यसको असर चाहिँ हामीले प्रत्यक्ष अब भोग्न सुरु गरिसकेपछि अब राज्यले त्यसबाट अब विश्वमै तपाईँको छलफल भएको युएनएफसिसीहरूको नेगोसिएसन छलफल भएको अब नेपालमा पनि त्यस बापत हामीले कार्बन सञ्चित गरे बापतको त्यो नापेर हामीलाई तपाईँको त्यसको क्षतिपूर्ति स्वरूप रकमहरू आउन सुरु भइसक्यो. हिजो हामीले के हो कार्बन भनेर बुझाउनु पर्यो, क्लाइमेट चेन्ज के हो भन्नु पर्छ, अब हामी अब त्यसको लाभ लिने अवस्थामा आइसकेको छ. त्यसो भएको हुनाले त्यसको पनि मेकानिजमहरू
नाममा त आयो लाभ, क्षेत्रमा
त्यसो भएको हुनाले अब तल चाहिँ कसरी लान बनाउँदैछ, नीति नियमहरू बनाउँदैछ भने अब तपाईँको त्यसलाई कसरी जाने भन्दाखेरि स्थानीय समुदायको कुराहरू गर्नुपर्दाखेरि अहिले वन उपभोक्ता महासङ्घ फेको फन्डबाट र नेपालको आदिवासी जनजातिहरूको उसमा लानुको लागि चाहिँ आदिवासी जनजातिहरूको संरचना, हामी तपाईँको प्रदेश संरचना छ, तपाईँको जिल्ला संरचनाहरू छन्, त्यसपछि गएर अब हुँदा हुँदा पालिका र वडासम्मको, र त्यस्तै गरेर हाम्रो कस्टमरी प्र्याक्टिसेसहरू जुन हिजो हामीले गरिरहेको छ, कस्टमरी तपाईँको ऐनहरू छन्, ती चिजहरूलाई पनि मान्यता दिएर ग्रासरुटसम्म लाभहरूको वितरण गर्ने भनेर हामी एकदम व्यापक छलफलमा छ.
तर त्यसमा अध्यक्ष आदिवासीको प्रतिनिधित्व पनि चाहिएला नि.
आदिवासीको प्रतिनिधित्व हाम्रो नेपाल आदिवासी जनजाति महासङ्घ जातीय संस्थाको हामी अहिले महासङ्घ छौँ, त्यो महासङ्घ हो. त्यस्तै गरेर त्यसपछि गएर हाम्रो सातैवटा प्रदेश संरचना छन्, ती प्रदेश संरचना र त्यस हुँदै जिल्ला संरचना, त्यो हुँदा हुँदै तपाईँको पालिका र वडा संरचनामा हाम्रो त्यो समितिहरू मार्फत नै ती बाँडफाँडहरू गर्ने मेकानिजमहरू तयार भइरहेको छ. अब चाहिँ लाभको बाँडफाँडमै हामी पुगिसकेको छ, त्यो लाभ पनि तपाईँको स्थानीय आदिवासी जनजाति स्थानीय समुदायको हातमा पुर्याउनको लागि पनि हामीले त्यो मेकानिजमहरू नेपाल सरकार वन मन्त्रालय सँग बसेर हामीले तयार गरिरहेको छ, रिजर्भेसनहरू रहिरहेको छ. किनभने अब क्लियर मेकानिजम नभइकन तल पठाउँदाखेरि फेरि त्यहाँ फेरि अर्को कन्फ्लिक्ट निम्त्याउँछ, त्यसलाई अलिकति केयरफुल्ली ह्यान्डल गर्नको लागि हामी रेड सेलमा भएको, हामी तपाईँको नागरिक समाजबाट भएको फेको फन्ड र नेफिनहरू बसेर त्यसलाई कसरी बेनिफिटलाई तपाईँको तलसम्म सबैलाई खुसी पार्न सकिन्छ भन्ने हिसाबले हामी त्यसैमा काम गरिरहेछौँ.
जल जमिन जङ्गल र मानव बीचको यो साइनो काटे छ, यसलाई चाहिँ खलबल्याउनु हुँदैन.
यसलाई खलबल्याउनु थाल्यो भने धेरै चिज खलबलिन्छ, त्यसले राजनीति पनि खलबलिन्छ, त्यसले गरेर तपाईँको भोलि देशको समृद्धि पनि खलबलिन्छ. त्यसो भएको हुनाले त्यो चिजहरूलाई खलबलाएर त हाम्रो देशलाई समृद्ध बनाउँछु भन्ने सोच देख्छ भने त्यो चाहिँ दिवा सपना मात्र हुनेछ. सबैलाई अपनत्व महसुस हुने गरेर यो मेरो हो, यो हाम्रो हो, जस्तै यो सरकार हाम्रो हो, यो देश हाम्रो हो, यो मेरो हो, यो हाम्रो हो भन्ने किसिमको जुन कलेक्टिभ भोइसहरू बाहिर नआएसम्म यो कुनै पनि चिजहरू सफल हुँदैन. त्यसो भएको हुनाले हामी आदिवासीहरू त हाम्रो जुन हिजोदेखि कलेक्टिभ अधिकार, सामूहिक अधिकार, सामूहिक उसको लागि हामी लड्ने भएको हुनाले यसमा हामी हाम्रो तर्फबाट कन्ट्रिब्युसन गर्ने हाम्रो साथ सहयोग चाहिँ रहन्छ. तर सरकार राज्यले पनि मुद्दाहरूलाई बुझेर त्यसलाई सम्मान गरेर अगाडि बढेको खण्डमा, विन विन सिचुएसन गरेर अगाडि बढेको खण्डमा एकैसाथ अगाडि बढ्न सकिन्छ. ती साइनोहरूलाई अझ जति गाढा बनायो, जति प्रगट बनायो, गन्तव्य पनि हाम्रो यो देशले पनि, हाम्रो अधिकारको मात्र कुरा गर्दैन, यो देशलाई समृद्ध बनाउने कुराहरूमा, यो देशलाई तपाईँको जैविक विविधताहरूलाई संरक्षण गर्नको लागि पनि हाम्रो कार्यक्रमहरू अगाडि बढिरहेको हुनाले त्यसैमा हामी लाग्छ.
कार्यक्रम साइनको लागि यहाँले समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ.
एकदम तपाईँलाई पनि र यो रेडियो अन्नपूर्णलाई पनि मेरो आफ्नो तर्फबाट, व्यक्तिगत तर्फबाट र नेपालको आदिवासी जनजाति महासङ्घको तर्फबाट यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. र जुन अवसर दिनुभएको छ मेरो आफ्नो र महासङ्घको आगामी कार्यक्रम र हामीले गर्ने कामको बारेमा समस्त श्रोताहरूमा हाम्रो यो आवाजहरूलाई पुर्याउने जुन तपाईँको पुलको काम गर्नुभयो, तपाईँको सम्पूर्ण परिवारलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. र हाम्रो साइनो लाई अझ प्रगाट बनाउनुपर्छ, अझ विस्तार गर्ने गरेर हामीले अगाडि बढौँ. महासङ्घले यो क्लाइमेट चेन्जको तपाईँको प्रोग्राम मार्फत हामीले यो साइनो कार्यक्रम चलाएर हाम्रो आदिवासी जनजातिहरूको तपाईँको जुन ज्ञान सिपहरूलाई अझ प्रस्फुटन गर्ने गरेर, यसलाई अझ विस्तार गर्ने गरेर जुन किसिमको कार्यक्रमहरू छ र त्यो कार्यक्रमहरू चलाउँदै गर्दाखेरि एउटा मिडियाको एउटा सञ्चार माध्यमबाट तपाईँहरूले जुन किसिमको सपोर्ट गरिरहनु भएको छ, म कार्यक्रमको तर्फबाट र महासङ्घको तर्फबाट यहाँहरू सबै परिवारलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु.
उता लमजुङबाट मिना गुरुङ दिदी हुनुहुन्छ, सम्मगले उहाँ पनि हामीसँगै हुनुहुन्छ. नयाँ अध्यक्षज्यूसँग म अब पोखरामा रहेर लमजुङबाट मिना दिदी हामी दुईले यो साइनो जोडिरहेका छौँ र जोडिरहने पनि छौँ. हस्, धेरै धेरै धन्यवाद छ. उहाँ हुनुहुन्थ्यो नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा लामा हेल्मज्यू हामीसँग रेडियो कार्यक्रम साइनोको लागि कुराकानी गर्दै.
नैफिनका अध्यक्ष निमलामा ज्यूसँग गरिएको कुराकानीसँगै कार्यक्रमको समय सकिएको प्राविधिक मित्र अरविन्द विक्रम राणाले जनाउ दिनुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह सुझावहरू रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने नैफिनका अध्यक्ष निमलामा हालमुज्यू र तालिममा सहभागी भएका सबैलाई धेरै धेरै धन्यवाद। म आर्जुविष्ट सल्यानी बजेल पर्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आइसाईको आर्थिक सहयोग नेफिन र वाइएको सहकार्य रहेको छ।